यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा यहाँलाई स्वागत छ। म विनिता चौधरी। शुरूमा यस प्रसारणका प्रमुख समाचार। प्युठानमा जन्ती बोकेको जीव दुर्घटना हुँदा 8 जनाको मृत्यु। स्याङजा र सुनसरीमा भएका छुट्टा छुट्टै दुर्घटनामा परि अन्य 5 जनाको ज्यान गयो। गृहमन्त्री बालकृष्ण खाँडद्वारा तराई र हिमाली जिल्लाका विपद प्रभावितलाई उचित व्यवस्थापन र राहत उपलब्ध गराउन निर्देशन। र चीनका राष्ट्रपति शी जिनपिङद्वारा विभिन्न देशका राष्ट्र तथा संचार प्रमुखहरूसँग भेटवार्ता। उत्तर एटलान्टिक सन्धि संगठन नेटोको विस्तार रोक्न रूसलाई मद्दत गर्ने प्रतिबद्धता। अब समाचार विस्तारमा। प्युठानको गौमुखी गाउँपालिका ओखरपाटामा जन्ती बोकेको जीप दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। दुलही लिएर फर्कँदै गरेको G1J5092 नम्बरको जीप गएराती दुर्घटना हुँदा 6 जनाको घटनास्थलमा र 2 जनाको अस्पतालमा मृत्यु भएको हो। मृतक मध्ये 5 जनाको शनाखत भएको छ। मृत्यु हुनेमा 40 वर्षीय बसन्ती खड्का, 30 वर्षीय केशरी खड्का, अन्दाजी 50 वर्षीय बल बहादुर बुढा मगर, 32 वर्षीय खिम बहादुर खत्री, 50 वर्षीय नन्दी खड्काको शनाखत भएको छ भने अन्यको पहिचान खुल्न बाँकी छ। दुर्घटनामा घाइते भएका 5 जनाको प्युठान अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो। जीप सड़कबाट अन्दाजी 100 मिटर तल खसेको हाम्रा समाचारदाता सञ्जय रिजालले जनाएका छन्। स्याङजामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। आज बिहान बिरुवा गाउँपालिका 3 धोबादी स्थित भित्री सड़कमा बिरुवाबाट खाली तर्फ जाँदै गरेको G1J5939 नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार 2 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो। मृत्यु हुनेमा जीप चालक 26 वर्षीय बेलबहादुर थापा र 32 वर्षीय भेषबहादुर थापा रहेका छन्। जीप सड़कबाट करिब 500 मिटर तल खसेको थियो। यसैगरी सुनसरीको पूर्व पश्चिम लोकमार्ग लौकही नजिकै भोकराहाको खुनिया खोला पुलमा गए राती भएको दुर्घटनामा 3 जनाको मृत्यु भएको पुष्टि भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको N5X2996 नम्बरको सिमेन्ट बोकेको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको N8X8493 नम्बरको काँकडभिट्टा काठमाडौँ चल्ने यात्रुवाहक बस आपसमा ठोकिँदा आग लागि भएको थियो। दुर्घटनामा परिमृत्यु हुनेमा बस चालक 5 थर घर भएका सुरेन राई, बसमा सवार नामथर बतन नखुलेको एक पुरूष र ट्रक चालक रहेको प्रदेश नम्बर 1 प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ। दुर्घटनामा परि अन्य 13 जना घाइते भएका छन्। घाइते भएकाहरूको विराटनगरको नोबेल र न्यूरो अस्पतालमा उपचार भइरहेको छ। प्रधानमन्त्री एवं रक्षा मन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा रक्षा मन्त्रालयको आर्थिक वर्ष 2078-79 को दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक भएको छ। रक्षा मन्त्रालयमा आज भएको सो बैठकमा रक्षा मन्त्रालय, नेपाली सेना, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय, प्रतिरक्षा विश्वविद्यालय, पूर्वाधार विकास समिति लगायतका निकायबाट दोस्रो त्रैमासिक अवधिमा हासिल भएका प्रगति प्रतिवेदन प्रस्तुत भएको थियो। बैठकमा कार्यक्रम कार्यान्वयनका सन्दर्भमा देखिएका समस्या र चुनौती तथा समाधानका सम्भावित उपायबारे समेत गहन छलफल भएको छ। सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले महत्वपूर्ण कार्यक्षेत्र रहेको रक्षा मन्त्रालय मातहतको नेपाली सेना र अन्य निकायबाट चालू आर्थिक वर्षको हालसम्मको अवधिमा हासिल भएका मुख्य उपलब्धिको समीक्षाले आगामी दिनमा परिणाम हासिल हुने गरी आवश्यक निर्णय लिन सहज हुने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दूरसंचार सेवाको गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल दूरसंचार कम्पनी लिमिटेड नेपाल टेलिकमको 18 वार्षिक उत्सवका अवसरमा आज काठमाण्डमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले नेपाल टेलिकमको फाइबर टू द होम सेवाको विस्तारमा ढिला सुस्ती हुँदा उपभोक्ताहरूले सेवा लिन नपाएको भन्दै सेवाको विस्तार र गुणस्तर अभिवृद्धि गर्नुपर्ने जोड़ दिनुभयो।
एलटीई प्रविधिको 4G आयोजना र मध्यपाली आर्मर्कमा अप्टिकल फाइबर बिछाई सूचना महामार्ग निर्माण गर्न राज्य विद्युतीकरणद्वारा निर्धारित समयमा सम्पन्न हुनेछ भन्ने विश्वास दिएको छ। यसै गरी नेपाल दूरसञ्चार प्राधिकरणबाट 5G सेवा परीक्षणको लागि स्वीकृति प्राप्त भइसकेको हुँदा यसलाई पनि यथाशीघ्र कार्यान्वयन गराउने देशका सबै स्थानीय तहसम्म तीव्र गतिको इन्टरनेट सुविधा पुर्याइ देशको आर्थिक सामाजिक शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो सहिसो र प्रविधि मैत्री सेवा पुर्याउने अभिप्राय नेपाल टेलिकम फाइबर होम मार्फत एउटै फाइबरबाट फोन इन्टरनेट र टेलिभिजनको सेवा उपलब्ध गराउँदै आएको छ। तर यसको विस्तार अत्यन्त सुस्त गतिमा भएको हुँदा यस सेवाको विस्तार तथा गुणस्तर कायम गर्ने कार्यलाई प्रभावकारी बनाउन आवश्यक छ।
मन्त्री कार्कीले नेपाल टेलिकमलाई समय सापेक्ष बनाउन अध्ययन अनुसन्धानको कामलाई प्राथमिकता दिँदै सेवालाई आधुनिक र प्रविधि मैत्री बनाउन समेत निर्देशन दिनुभयो।
ठूला ठूला कम्पनीहरूले समय सापेक्ष सोच तथा उचित प्रविधि अवलम्बन गरिरहेको सन्दर्भमा नेपाल टेलिकमले पनि रिसर्च एण्ड डेभलपमेन्टको क्षेत्रलाई प्राथमिकता दिए आफ्ना सेवाहरूलाई आधुनिक एवं प्रविधि मैत्री बनाई सब प्रभावकारी बनाउनुहुनेछ भन्ने आशा राखेको छ।
मन्त्री कार्कीले देशको आर्थिक र सामाजिक विकासका साथै विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी देशभित्र हुने प्राकृतिक विपदको समयमा सामाजिक उत्तरदायित्व वहन गर्दै जनचेतनामूलक सूचना प्रवाहका लागि कम्पनीलाई धन्यवाद व्यक्त गर्नुभयो। गृहमन्त्री बालकृष्ण खाँडले मेलम्ची खोलामा निर्माण भएको पुल बेली ब्रिज उद्घाटन गर्नुभएको छ। गत साउन 16 र 17 गते मेलम्ची खोलामा आएको बाढ़ीले चनौटे बजार स्थित खोलाको पुल बगाएपछि हेलम्बु गाउँपालिका 2 र 7 जोड्ने सो पुल नेपाली सेनाले पुनः बनाएको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदले कार्तिक 4 गते स्थानीय चनौटे र भीरखर्का जोड्ने पुल नेपाली सेनालाई निर्माण गर्ने जिम्मेवारी दिएको थियो। करिब 9 सातामा तयार गरिएको पुल आजै सड़क विभागलाई हस्तान्तरण गरिएको छ। गृहमन्त्री बालकृष्ण खाँडले तराईमा हावाहुरीका कारण मृत्यु भएका 3 जनाका परिवार र उच्च पहाड़ी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एवं राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ। गृहमन्त्री खाँडले मन्त्रालयका विपद तथा द्वन्द व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीप कुमार कोइराला तथा तराईका 2 हिमाली क्षेत्रका 8 जिल्लाका प्रमुख जिल्लाधिकारी र 1 सहायक प्रमुख जिल्लाधिकारीलाई हिमपात तथा हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको हो। शुक्रबार दिउँसो धनुषाको सबैला नगरपालिका 12 रूखको हाँगा भाँचिँदा महेन्द्र सदाकी 8 वर्षीय छोरी प्रतिमा कुमारी र चन्द्रशेखर दास सदाका 7 वर्षीय छोरा अरविन्दको मृत्यु भएको थियो। त्यस्तै शुक्रबारै रौतहटको बुधिमाई नगरपालिका 1 कच्ची घर ढलेर भित्ताले च्याप्दा राम मंगल रायकी श्रीमती 45 वर्षीय फूलमती देवी रायको मृत्यु भएको थियो। गृहमन्त्री खाँडले रौतहटका प्रमुख जिल्लाधिकारी कृष्ण बहादुर शाही र प्रहरी उपरीक्षक विनोद घिमिरेलाई आवश्यक राहतको व्यवस्थापन गर्न निर्देशन दिनुभयो। गृहमन्त्री खाँडले महाशाखा प्रमुख कोइरालालाई शनिबारको दिन भएको पनि हिमाली जिल्लाको हिमपात र तराईमा हावाहुरी र शीतलहरबाट प्रभावितलाई राहत र अन्य आवश्यकीय कार्यका लागि सतर्क रहन पनि निर्देशन दिनुभएको छ। शुक्ला फाँटा वन्यजन्तु आरक्षीको क्षेत्र विस्तारका क्रममा विस्थापित भएका स्थानीय बासिन्दाको समयमै पुनस्थापना हुन नसक्दा विभिन्न नदी तथा जंगलको किनारमा झुपड़ी बनाएर बसिरहेका छन्। आरक्षी पीड़ितहरूको व्यवस्थापनका लागि सुझाव दिन गठन गरिएको सरकारी कार्यदलले मुआवजा तथा जग्गाको सट्टा भर्ना उपलब्ध गराउने सुझाव सहितको प्रतिवेदन बुझाएको भए पनि कार्यान्वयन हुन नसक्दा आरक्षी पीड़ितहरू सशंकित बनेका छन्। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको रिपोर्ट।
2058 साल र त्यस अघि पटक पटक गरी तत्कालीन शुक्लाफाटा वन्यजन्तु आरक्षित क्षेत्र विस्तारका क्रममा विस्थापित आरक्षी पीड़ित परिवारको उचित व्यवस्थापन हुन नसक्दा उनीहरू वन जंगल, खोलानाला र सार्वजनिक जमीनमा खुला आकाशमुनि जीवन बिताइरहेका छन्। प्राकृतिक विपद र जंगली जनावरले समेत थप त्रसित बनाएको जनकला हमालको दुखेसो छ।
जंगलको छेउछाउमा हात्तीको डर छ, भटकुडी पनि भत्किएका छन्। घरमा रहेको धान त बाढीले लैगो, थोडा थोडा गहुँ थियो त्यो पनि भिजिगो, केही छैन। व्यवस्था गरला भनेको कोही सुन्दिने छैन हजुर।
आरक्षी पीड़ितहरूले राज्यबाट हालसम्म कुनै सुविधाको कुरा त परै जाओस्, आफ्ना नागरिक सरह व्यवहारसम्म नपाएको गुनासो गरेका छन्। आरक्षी पीड़ित जिल्ला संघर्ष समिति कञ्चनपुरका अध्यक्ष हिरा सिंह भण्डारी,
हामी अहिले 20 वर्षसम्म पीड़ा भोग्दै आएका आरक्षी पीड़ित, अब राज्य पक्षले हामीलाई कुनै निकास नदिए सकिए तापनि अब यो चाहिँ गाँस बाँसको सवाल हुन्छ। बाल बच्चा छन् र यो राज्यले हामीलाई हेर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।
गत वर्ष चैत्र 20 गतेका दिन मन्त्री परिषदको बैठकबाटै नेपाल सरकारले सुरेन्द्र बमको संयोजकत्वमा शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विस्थापितहरूलाई मुआब्जा उपलब्ध गराउने कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले आरक्षी पीड़ित परिवारलाई कम्तीमा 10 कट्ठा जमीन वा रु 60 लाख मुआब्जा रकम दिनुपर्ने प्रस्ताव सहितको निर्णय गरेर सरकारलाई प्रतिवेदन बुझाएको भए पनि उक्त प्रतिवेदन उप हालसम्म कुनै सुनवाई भने हुन सकेको छैन। सरकारले आवश्यक निर्णय गरी थप जिम्मेवारी दिएमा द्रुत गतिमा काम गर्ने कार्यदलका संयोजक सुरेन्द्र बमले प्रतिबद्धता जनाउनुभयो।
मैले सम्पूर्ण पीड़ितहरूलाई जग्गा उपलब्ध गराई, ऊर्जा उपलब्ध गराउने भन्ने प्रतिवेदन पेश गरिसकेकोले सरकारले उचित जिम्मेवारी र अधिकार सहित काम गर्ने वातावरण बनाई खटाएमा म तुरन्त पीड़ितहरूलाई न्याय दिने प्रतिबद्धता जाहेर गर्छु।
तत्कालीन शुक्लाफाटा वन्यजन्तु आरक्षण विस्तारका क्रममा विस्थापित भएका नागरिकहरूलाई व्यवस्थापनका क्रममा हालसम्म जम्मा 5,200 परिवारलाई जग्गा सट्टा भर्ना दिई व्यवस्थापन गरेको पाइन्छ भने बाँकी रहेका विस्थापित परिवारहरूको व्यवस्थापन गर्न अति आवश्यक छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
कञ्चनपुरबाट अब लागौं बैतडीतर्फ। लगातारको वर्षा र हिमपातले जनजीवन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय बैतडीले सावधानी अपनाउन आग्रह गरेको छ। बिहिबारदेखिको हिमपात र वर्षाले यात्रा गर्दा समस्या हुन सक्ने भएकाले यात्रामा ननिस्कन प्रशासनले आग्रह गरेको हो। अब मौसम। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रतिकूल मौसमका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान भने सञ्चालन भइरहेको विमानस्थलले जनाएको छ। वीरगंजको नारायणी अस्पतालमा आज उपचाररत एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहत जिल्ला स्थित दिपही माधव नारायण नगरपालिका वडा नम्बर 1 निवासी 70 वर्षीय पुरूष रहेका छन्। यसै गरी बाँकेका एक पुरूषको पनि कोविड संक्रमणबाट मृत्यु भएको छ। भेरी अस्पताल नेपालगंजको कोविड वार्डमा उपचाररत नरैनापुर गाउँपालिका वडा नम्बर 2 का 50 वर्षीय पुरूषको आज बिहान मृत्यु भएको जिल्ला कोविड 19 संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजोलीले जानकारी दिनुभयो। दूध उत्पादनमा वृद्धि गरी किसानको जीवन स्तरमा सुधार ल्याउन सल्यानमा पालिका पशु उत्पादन कार्यक्रम अन्तर्गत वितरण गरिएको अनुदान लक्षित वर्गसम्म पुग्न नसक्दा अनुदानबाट किसानले लाभ लिन सकेका छैनन्। कार्यक्रम अन्तर्गत 5 वटा स्थानीय तहमा भैंसी तथा भैंसी खरिदका लागि नगद अनुदान दिएको भए पनि लक्षित वर्गसम्म अनुदान रकम पुग्न नसकेको किसानहरूले बताएका छन्। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
2 वर्ष अघि पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानबाट भैंसी पालनका लागि भनेर रातामाटा छहरे खोला कृषि कम्पनी प्रणालीलाई 20 लाख रुपियाँ अनुदान दिइयो। सिद्धकुमा गाउँपालिकामा रहेको बस्नेत भैंसी फर्मलाई पनि 5 वटा भैंसी अनुदान दिइयो, तर अहिले त्यो फर्ममा भैंसी नभई कुखुरा पालन गरिएको छ। अनुदान लिएका भैंसी फर्म अहिले रिक्त छन्। अनुदानमा दिएका मध्ये 2 वटा भैंसी मरेको र बाँकी भैंसी पनि काम नलाग्ने भएपछि बिक्री गर्नुपर्ने बाध्यता भएको रातामाटा छहरे खोला कृषि कम्पनी प्रणालीका लाल बहादुर कुमारले बताउनुभयो।
2 वटा चाहिँ मरिसक्यो, अरू चाहिँ बिक्री गरेको, त्यो चाहिँ अलिकति कामै नलाग्ने भएर बाली पनि नजाने त्यो भावनाले चाहिँ बिक्री गरेको। गरेको
कार्यालयले किसानहरूका लागि थुप्रै अनुदानका कार्यक्रम बाँड्दै आइरहेको छ। अनुदानको रकम भने निम्न वर्गका किसानको हातमा पुग्न नसकेको धनसरी खत्रीले गुनासो गर्नुभयो।
एउटा भैँसी पालेकाले पनि अनुदान ल्याएर खाएका छन्, हामीले चार पाँचवटा छवटा भैँसी पाले आउँछौँ र पनि अनुदान भन्ने कुरा हामीलाई थाहा छैन, हामीले आशा अनुदान पनि पाएका छैनौ।
गत आर्थिक वर्षमा मात्रै जिल्लाका पाँच स्थानीय तहमा 1 करोडको लागतमा 174 भैँसी वितरण गरिएको थियो। जसले अनुदानको दुरूपयोग गरेको छ ती व्यक्तिहरूलाई पुनः सञ्चालन गरेर सुझाव दिने र उक्त सुझावलाई व्यवस्था गरे कानूनी कार्यवाहीमा जाने पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायको भनाई रहेको छ।
जसले अनुदानको दुरूपयोग गरेछ त्यसलाई हामी सल्लाह सुझाव दिएर फेरि व्यवसाय सञ्चालनको लागि हामी प्रयास गर्छौँ। त्यति हुँदा पनि भएन भने उनीहरूलाई कार्यवाहीको लागि पनि अगाडि बढाउने कोसिस गर्छौँ।
सरकारले वर्षेनी किसानका लागि अनुदानको रकम खर्चदै गएको भए पनि उपलब्धिमूलक भने देखिन सकेको छैन। विपन्न वर्गका किसानलाई लक्षित गरेर यस प्रकारका कार्यक्रम ल्याउनु पर्ने देखिन्छ। दीपक शर्मा, रेडियो नेपालका लागि सल्यान।
सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
*1415# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचारमा यहाँलाई पुनः स्वागत छ। अब अन्तर्राष्ट्रिय समाचार। उत्तर एटलान्टिक सन्धि संगठन नेटोको विस्तार रोक्न चीनले रूसलाई मदत गर्ने प्रतिबद्धता जनाएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बेजिङमा भइरहेको शीतकालीन ओलम्पिकको क्रममा चीनको भ्रमणमा रहनु भएका बेला चीन र रूसले पूर्वी युरोप र एसियामा पश्चिमा प्रभाव रोक्ने विषयमा सम्झौता गरेको बीबीसीले जनाएको छ। रूसी राष्ट्रपति पुटिनले पश्चिमा राष्ट्रहरूले नेटोलाई प्रयोग गरेर रूस लाई तर्साउन खोजेको आरोप पनि लगाउनुभयो। युक्रेनसँगको आफ्नो सीमामा रूसले 1 लाख भन्दा बढ़ी सैनिक सहित ठूला हात हतियार तैनाथ गरेपछि रूस र पश्चिमा राष्ट्रहरू बीचको तनाव उत्कर्षमा पुगेर युद्धको सम्भावना बढ़ेको छ। यसैबीच चीनका राष्ट्रपति शी जिनपिङले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरूसँग भेटवार्ता गर्नुभएको छ। राजधानी बेजिङमा शुक्रबारदेखि शुरू भएको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागिताका लागि पुगेका राष्ट्र तथा सरकार प्रमुखहरूसँग उहाँले भेटवार्ता गर्नुभएको हो। भेटवार्ताका क्रममा उहाँले सबै राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय हित, आपसी सम्बन्ध, सहकार्य र सहयोग आदान प्रदानका विषयमा छलफल गर्नुभएको थियो। त्यसै गरी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सरोकारका विषयमा, शान्ति र स्थायित्वका बारेमा पनि उहाँहरूबीच छलफल भएको अधिकारीहरूले बताएका छन्। राष्ट्रपति सीले काजाकिस्तान, इजिप्ट, तर्की, सर्बिया लगायतका सरकार प्रमुखहरूसँग आज भेटवार्ता गर्नुभएको हो। उहाँले अन्य देशका राष्ट्र तथा सरकार प्रमुखहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको अधिकारीहरूले जनाएका छन्। जलवायु परिवर्तनका कारण साउथ कोल स्थित सगरमाथामा अवस्थित हिमनदी तीव्र गतिमा पग्लिरहेको एक नयाँ अध्ययनले देखाएको छ। युनिभर्सिटी अफ मेनको नेतृत्वमा रहेको साउथ कोलको हिमनदी अन्वेषकहरूले पछिल्लो 25 वर्षमा उक्त हिमनदीको उचाइ 180 फीट अर्थात 54 मिटर भन्दा बढ़ी घटेको पत्ता लगाएका बीबीसीले जनाएको छ। समुद्री सतहबाट करिब 7906 मिटर उचाइमा रहेको साउथ कोल स्थित हिमनदी बढ़दो तापक्रम र तीव्र हावाका कारण तीव्र गतिमा पग्लिरहेको वैज्ञानिकहरूले बताएका छन्। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्युठानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा 8 जनाको मृत्यु। स्याङ्जा र सुनसरीमा भएका छुट्टा छुट्टै दुर्घटनामा परि अन्य 5 जनाको ज्यान गयो। गृहमन्त्री बालकृष्ण खाँडद्वारा तराई र हिमाली जिल्लाका विपद प्रभावितलाई उचित व्यवस्थापन र राहत उपलब्ध गराउन निर्देशन र चीनका राष्ट्रपति शी जिनपिङद्वारा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरूसँग भेटवार्ता। उत्तर एटलान्टिक सन्धि संगठन नेटोको विस्तार रोक्न रूसलाई मदत गर्ने प्रतिबद्धता। हवस् त, यसका साथै अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुनिरहनुहोला। नमस्ते।